ایک دفعہ سورہ فاتحہ، تین دفعہ سورہ توحید پڑھ کر تمام مومنین مومنات محرومین اپنے محرومین، تمام علماء کرام، مراجع کرام، تمام شہداء اور اس مسجد کی جو بھی بانی ہمارے درمیان موجود نہیں ہے ان سب کو، اور جو لوگ یہاں پر مشغول ہیں ان سب کے محرومین کو، اور استاد سے تجافر کی روح کو پڑھ کر بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین مالک یوم الدین اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا برائے سلامتی امام زمانہ ایک دفعہ صلوات بھیجیں، اللهم صل على محمد وعلى محمد رب الفرج، لا حول ولا قوة الا بالله العلي العظيم، حسبنا الله ونعم الوكيل ونعم المولى ونعم النصير، اعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين وجزاء المستكبرين ويهلك ملوك ويستخلف آخرين والصلاة والسلام على رسول ثقلين محبوب رب المشرقين والمغربين جند الحسن والحسين نبينا سيدنا ابي القاسم محمد اللهم صل على محمد وعلى الطيبين الطاهرين المعصومين لا سيما بقيه الله في الارضين روحي وارواحنا لتراب مقدم الفدا ولعنه الله على اعدائهم اجمعين من الان الى قيام يوم الدين بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی اما بعد فقد قال اللہ تعالی فی کتاب الحکیم والقرآن المجید بسم اللہ الرحمن الرحیم یا ایتھا النفس المطمئنہ ارجعی الی ربکی راضیۃ مرضیۃ فادخلی فی عبادی وادخلی جنتی صلوات بھیجے محمد والے اللہم صلی علی محمد والے محمد وانجل فرجہم عزیزان محترم، ماہ شعبان ہے، ماہ رجب گزر گیا، بہرحال جتنی ہم سے توفیق ہو سکی ہم نے اس میں اپنے اعمال کو بہتر انجام دیا، انشاءاللہ آپ سب کے اعمال خداوند بارگاہ کی اس میں قبول ہوں، اور اس مہینے کو بھی اسی انداز سے گزاریں جس طرح ہم نے رجب میں کوشش کی ہے۔ ماہ رجب اللہ کا مہینہ، ماہ شعبان رسول خدا کا مہینہ ہے، اور اس مہینے میں جو سب سے زیادہ عمل کیا جائے وہ ہے صلوات بر محمد و آل محمد، اللہم صل علی محمد۔ جتنا آپ زیادہ زیادہ صلوات بھیج سکتے ہیں اس مہینے میں بھیجیں، تاکید ہے استغفار، وہی استغفر اللہ وسال التوبہ، اس کے علاوہ بھی ایک استغفار ہے، ماہ شعبان کے اعمال ہیں، برا نہیں ہے ہر مہینے کے شروع میں اگر انسان اس مہینے کے اعمال دیکھ لے ایک دفعہ، کیونکہ ہو سکتا ہے کوئی انسان کرنے کی توفیق ہو۔ زندگی تو ویسے ہی ہماری بہت مصروف ہے، وقت تو ہمارے پاس ویسے بھی نہیں ہوتا، لیکن کوشش کر لیں یہ تھوڑی سی چیزیں عمل کر لیں تاکہ اس زندگی کے اندر جہاں ہم نے ہمیشہ رہنا ہے تو شاید یہی چیزیں کام آئیں گی اور دوسری چیزیں کام نہیں آئیں گی۔ انسان جب مر جائے گا تو یقیناً اس کے پاس حدیث و روایت کی روشنی میں ہے کہ وہ پوچھے گا، میں نے شاید پہلے آپ کی خدمت میں عرض کیا ہو کہ وہ پوچھے گا اپنے مال اور دولت سے کہ تم مجھے کیا دے سکتے ہو، میں نے اتنی زحمت کی، اتنی محنت کی، اتنا کمایا، تو وہ کہیں گے ہم تمہیں صرف ایک کفن کا ٹکڑا دے سکتے ہیں اور کچھ نہیں دے سکتے۔ انسان اپنی اولاد، بیوی، بچے، سب جس کے لیے کہ میں نے تمہارے لیے یہ کیا، وہ کیا، سب کیا، تم میرے لیے کیا کر سکتے ہو، تو بولیں گے ہم آپ کو صرف دفنا سکتے ہیں اور پھر ہم واپس آ جائیں گے. اب انسان پھر اپنے اعمال سے گفتگو کرے گا کہ تم میرے لیے کیا کر سکتے ہو. اب چاہے عمل اچھا ہو یا برا, عمل کیا کہے گا؟ عمل یہ کہے گا کہ میں قیامت تک تمہارے ساتھ رہوں گا. اب اگر اچھا عمل ہوگا تو اچھا ہوگا, اچھا, اور اگر برا ہوگا تو قیامت تک ساتھ ہے. یہ نہیں ہے کہ خدا نخواستہ ہم نے کوئی عمل کیا تب یہ ختم ہو جائے گا. نہیں عزیزہ نے محترم, یہ وہ ہے کہ ایک ایک چیز انسان کے ساتھ جائے گی اور جاتی رہے گی. تو بہرحال اس لیے بہرحال میلاد ہے اور جشن ہے تو میں آپ لوگوں کو پھر سٹریس نہیں دینا چاہتا, لیکن بہرحال جن کا ذکر ہے انہوں نے ہی فرمایا ہے, ظاہر ہم اپنی طرف سے تو لانا نہیں ہے. ماہ شعبان کے اعمال کے اندر کچھ چیزیں اور ہیں کہ کوشش کریں. ایک صلوات ہے جو روز پڑھا جاتا ہے, تھوڑا سا بڑا ہے لیکن اگر روز دن میں آپ کسی بھی ٹائم پر, بہتر ہے ظہر کے ٹائم پر پڑھ لیں تو وہ بہت بہتر ہے. صلوات شعبانیہ اسے کہتے ہیں, تھوڑا سا بڑا ہے اس کو پڑھیں. اور ایک مناجات شعبانیہ ہے کہ جو سر آئمہ نے اس کی تاکید کی ہے کہ انشاءاللہ اگر آج فرصت ہوئی نہیں تو کل, ابھی دو دن اور ہیں تو اس میں کچھ اس کے فراز آپ کی خدمت میں بیان کریں گے. مناجات بہت ضروری ہے عزیزان محترم. انسان جو ہے وہ روز اتنا شور شرابے میں زندگی میں گزرتا ہے کہ اسے فرصت نہیں ملتی ہے کہ وہ کب اپنے رب سے مخاطب ہو. مناجات, دعا, نطبہ, تینوں میں تھوڑا تھوڑا فرق ہے. دعا یعنی جب ہم دعا کرتے ہیں پروردگار کی بارگاہ میں, نماز کے بعد ہے, اس کے بعد ہے. نطبہ یعنی چیخ پکار کر اپنے رب سے مانگنا, یعنی آپ کوئی چیز کا مطالبہ کر رہے ہیں, جسے ہم دعائے نطبہ, کہ انشاءاللہ ہمیں توفیق ہوتی ہوگی جمعے کے دن پڑھنے کی, اور نہیں ہوتی ہے تو صلوات بھیجیں تاکہ ہمیں توفیق ہو سکے. اللہم صلی علی محمد محمد وعجل فرجہم. تو نطبہ ہے جو ہم دعا میں, اس میں ہم یہ کہتے بھی ہیں امام زمانہ کے لیے کہ کہاں ہے وہ جو زمین اور آسمان کے متصل ہونے کا سبب ہے, کہاں ہے وہ جو کربلا کا بدلہ لے گا, کہاں ہے وہ, کہاں ہے وہ. یہ ہمارا نطبہ ہے بیسکلی, کہ ہم گڑ گڑا رہے ہیں کہ کدھر ہے وہ. مناجات تیسری قسم ہے. مناجات کہتے ہیں سرگوشی کو, آہستہ بولنے کو. مناجات جتنی بھی ہیں وہ یہی ہے کہ انسان شب میں, خلوت میں, تاریکی میں اپنے پروردگار سے گفتگو کرے آہستہ آہستہ. تو بہرحال سرور انبیاء رسول خدا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم, صلی اللہ علیہ وسلم, وہ ایک حدیث ہے, فرماتے ہیں کہ جب بندہ رات کی تاریکی کے اندر بیٹھا ہوتا ہے اور اپنے پروردگار سے گفتگو کرتا ہے تو خدا کو, یہی خدا اس بندے کے لیے کہ اے دنیا, پروردگار دنیا کو, اے دنیا جو تمہارے پیچھے آئے اس کو تھکا دینا, اور جو تم سے منہ موڑ لے, پیٹ کر لے, اس کو سب کچھ عطا کر دینا. پروردگار دنیا کو یہ کہہ رہا ہے. اب ہم دیکھیں ہم دنیا کے پیچھے کس طرح ہیں, ہم دنیا کے پیچھے کس طرح ہیں. یہاں پر ایک اور نہج البلاغہ میں مولا کائنات حضرت علی ابن ابی طالب علیہ الصلاۃ والسلام, اللہم صل علی محمد وعلى محمد وعجل رحمۃ, وہاں فرماتے ہیں کہ الرزق رزقان طالب و مطلوب ومن طلب الدنیا طلبہ الموت. مفصل ہے, میرا موضوع نہیں ہے کہ میں اس پہ اتنی گفتگو کروں. کہ مولا بھی فرماتے ہیں کہ دو طرح کے رزق ہیں, ایک وہ ہے کہ جو دنیا کے پیچھے بھاگ رہا ہے, ایک وہ ہے جو رزق اس کے پیچھے بھاگتا ہے. جو دنیا کے پیچھے بھاگتا ہے اس کو موت آ جاتی ہے, حتیٰ اس کو دنیا سے نکال کے پھینک دیتی ہے, لیکن جو آخرت کے پیچھے بھاگتا ہے دنیا اس کے پیچھے آتی ہے. تو ابھی ہمارے اپنے اوپر ہے عزیزان محترم کہ ہم آخرت کو اپنی اسی دنیا کے اندر کیسے لیں. انشاءاللہ اس پہ گفتگو کریں گے. حدیث میں پروردگار جب بندہ رات کی تاریکی کے اندر تنہائی میں, خلوت میں خدا سے مناجات کرتا ہے تو خدا اس کے قلب کو نورانی کر دیتا ہے. یعنی انسان جب رات کی تنہائی میں خلوت میں خدا کی بات کرتا ہے تو خدا ہو کر خوب امام جعفر صادق علیہ الصلوۃ والسلام بھی اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اگر تم چاہتے ہو کہ تمہارے چہرے پر نور, یا میں نے جب نور کو ڈھونڈا تو میں نے نور کو کہاں ڈھونڈا, تہجد کی نماز میں پایا. امام فرما رہا ہے کہ جب میں نے چہرے کے نور کو ڈھونڈا تو میں نے تہجد کی نماز میں پایا. تو وہ بہرحال کہ انسان جب تنہائی خلوت میں رات کی تاریکی میں تو خدا اس کے دل کو نورانی کر دیتا ہے, اور پھر بندہ کہتا ہے اے میرے پروردگار, اے میرے رب جلیل, میری دعا کو قبول کیجئے. تو خدا کہتا ہے لبیک, اے میرے بندے, جو تو نے مانگا میں تجھے عطا کروں گا, تو مجھ پر توکل کر میں تجھے کفایت کروں گا. یعنی جب تو مجھ پہ توکل کر لے گا تو پھر میں کسی کا محتاج نہیں ہونے دوں گا. وہاں پر پروردگار ملائکہ سے خطاب ہو کے کہتا ہے کہ میرے بندے کو دیکھو کہ کس طرح رات کی تاریکی میں, تنہائی میں مجھ سے اپنی گفتگو کر رہا ہے, اور جبکہ بہت سارے لوگ غفلت میں غافلوں کی طرح سو رہے ہیں, گواہ رہنا ملائکہ میں نے اپنے بندے کو بخش دیا. سلام اللہ عزیزان محترم, ذکر اس بندے کا ہے کہ جس نے اپنا سب کچھ خدا کی بارگاہ میں دے دیا. قرآن کی جو آیتوں کی تلاوت کی, آپ جانتے ہیں سورہ فجر کی جو آیات ہیں کہ اے اطمینان پانے والے نفس, میں تجھ سے راضی, تو مجھ سے راضی. یعنی ایک تو یہ نا کہ ہم راضی ہوں, ہم تو کبھی بھی راضی نہیں ہوتے اللہ سے, ہمیں تو سب کچھ بھی مل جائے تو بھی ہم راضی نہیں ہیں. یہ تو اللہ ہم سے راضی ہو جائے, اور ہم اپنی پوری کوشش کرتے ہیں زندگی میں کہ خدا راضی ہو جائے. ویسے ہمارے اعمال نہیں ہیں ویسے, لیکن ہم, میں اپنی بات کر رہا ہوں, خدا نخواستہ آپ کو نہیں کہہ رہا کہ اعمال میرے ویسے نہیں ہیں, لیکن میں چاہتا ہوں کہ خدا مجھ سے راضی ہو جائے, لیکن میں اپنی زندگی میں خدا سے راضی نہیں ہوں. جبکہ میں قرآن کی آیتیں پڑھتا ہوں, اس امام کو ہی مانتا ہوں کہ جس کے لیے پروردگار راضیتم مرضیہ, تو ہم سے راضی, ہم تجھ سے راضی. یعنی اس حد تک, اس مقام تک بندہ آ جائے کہ پروردگار خود یہ کہے کہ میں تجھ سے راضی. اب یہ آیتیں ظاہر ہے اور کسی کے لیے نہیں ہے سوائے امام حسین علیہ الصلوۃ والسلام کے لیے. اللہ صلی اللہ علیہ. خوب ایام ولادت کے ہیں, ولادت پر اور امام کی زندگی پر, امام کی سیرت پر گفتگو کے بہت سارے زاویے ہیں جو کیے جا سکتے ہیں, لیکن بہرحال ہمیں اتنے مواقع نہیں ملتے ہیں کہ ہم اس مقاصد کو بیان کریں, تو بہرحال ہم ان کی طرف زیادہ توجہ دیں گے. بہت سارے تاریخی واقعات آپ پہلے سے سن چکے ہیں, میں بہت زیادہ تکرار بھی نہیں کروں گا کہ خوب امام کی ولادت 3 شعبان کو متفق ہے, کوئی اس میں کسی اور بعض آئمہ کی ولادت پہ یا شہادت پہ ہیں تاریخیں, لیکن شعبان کے مہینے میں امام کی ولادت پہ کوئی اختلاف بھی نہیں پایا جاتا. اور جس مہینے میں پروردگار نے اپنے اس بندے کو پیدا کیا, اس مہینے میں پروردگار نے کسی کی بھی شہادت کو نہیں رکھا. یعنی کہ جب, یہی تو عجیب ہے کہ جو کچھ خدا کی خدائی تھی وہ سب حسین کو دے دی پروردگار نے. کہ پروردگار کیوں, کیونکہ عمل سے امام نے کر کے دکھایا, اور صرف باتیں نہیں ہیں, آپ کے سامنے ساری چیزیں موجود ہیں. امام کی جب ولادت ہوتی ہے, آپ نے واقعہ تفصیل سے سنا ہوگا کہ جب امام کو رسول خدا کے ہاتھ دیا جاتا ہے تو رسول خدا گریہ کر رہے ہیں. اب یہ عجیب سی ہے کہ انسان خوش ہو, خوش ہونا چاہیے, ولادت ہے خوش ہونا چاہیے, لیکن گریہ کر رہے ہیں. خوب گریہ کی توصیل حضرت جبرائیل آئے اور سب کچھ بتایا, اور وہ سب کچھ ہے کہ آگے کربلا کا واقعہ اور یہ سب ہے. لیکن امام حسین علیہ الصلوۃ والسلام کے لیے جو گریہ ہے یہ بہت مہم ہے. بھلا میں یہیں سے گفتگو کو آگے کی طرف بڑھاؤں کہ رسول خدا کا گریہ امام حسین کے لیے پہلا گریہ ہے، پہلا عزادار امام حسین کا رسول ہے، وہ جو کہ سرور کائنات ہے، محبوب خدا ہے، خلقت عالم کے لیے مقصد ہے پروردگار کا، وہ پہلا عزادار ہے امام حسین کا. تو یہ تو بات کہ خوب گریہ نہ کریں یا یہ نہ کریں، تو یہ تو بات یہیں پہ ہی بات کرنے کی ضرورت ہی نہیں ہے. شیخ چودھری نے بھی اور بہت سارے علماء نے بھی روایات کو جو ہے وہ بیان کیا ہے کہ ایک آنسو اگر مچھر کے پر کے برابر بھی آنکھ میں آ جائے امام حسین کے لیے تو روزے قیامت اس کی بہت بڑی سزا ہے. اس لیے کہتے ہیں نا کہ اگر رونا نہیں آ رہا تو انسان جو ہے وہ شکل بنا لے رونے کی، لیکن اگر وہ آنسو آنکھ میں آئے اور پھر رخسار پر آئے تو جزا بڑھ جاتی ہے. یعنی جتنا آپ، لیکن کیا ہر آنسو؟ سوال، ہر آنسو نہیں عزیزان محترم. وہ آنسو کہ جو یہ گریہ کرتے وقت سوچے کہ امام حسین کتنے بڑے عابد تھے، میں کیا ہوں، امام حسین کتنے بڑے صابر تھے، میں کتنا صبر کرتا ہوں، امام حسین کتنے بڑے نمازی تھے، میں کتنی نماز پڑھتا ہوں، امام حسین نے سجدے میں خدا کی بارگاہ میں سب کچھ دے دیا، میں کیا دے رہا ہوں. یہ آنسو کہ جو اس کو کسی طرف لے کے جا سکے، یا پھر وہ آنسو کہ جو ہم سنتے بھی ہیں کہ جو امام حسین کے لیے گریہ کرے اس کے سارے گناہ معاف ہو جائیں گے، مطلب سب کے ہی ہو جائیں گے، مطلب انسان گناہ کرتا رہے بولے میں گریہ کر رہا ہوں سو ایسے ہو گیا، نہیں. وہ جو گریہ کرے کہ میں کتنا برا، میں کیسا برا، میرے قلب میں وہ کیوں نہیں ہے نور امام حسین، میرے دل میں اس طرح محبت کیوں نہیں ہے، میرا عمل اپنے امام کی اطاعت میں ویسا کیوں نہیں ہے، جبکہ آپ کے سامنے ادب کا تقاضا، جتنے بھی صحابی تھے، جتنے بھی ماننے والے تھے، اس کے باوجود کہ سب کچھ تھا، لیکن امام سے پوچھے بغیر کربلا میں کوئی قدم نہیں اٹھایا. ہم اپنے امام کو راضی کر رہے ہیں؟ ہم جو کچھ کرتے ہیں روز، کیا ہم یہ سمجھتے ہیں کہ ہمارا امام ہم سے راضی ہے، ہمارا امام یہ ہمیں اجازت دے رہا ہے ہم یہ کام کر رہے ہیں؟ تو عزیزہ نا، پھر آپ گریہ کرتے رہیں جتنا گریہ کرنا ہو، پھر یہ گریہ گناہوں کو نہیں ہوئے گا، یہ پھر سیئات کو حسنات میں تبدیل نہیں کرے گا. وہ ابھی ہوتا ہے کہ باغ کے اندر پھول لگے ہوئے کچھ ہیں، آپ جا کر جو ہے وہ کھاد ڈال کے آ جائیں، بولیں گے کیا آپ نے کھاد ڈالیں گے تو بو آئے گی، تو بولیں گے کیا پھولوں کے درمیان میں آپ نے کیا ڈال دیا ہے، لیکن جب تھوڑے دن گزریں گے تو وہ کھاد زمین میں جذب ہو جائے گی، اور پھر زمین سے اسی کھاد کے ذریعے سے وہ پودے انرجی لیں گے، اور کچھ مہینے کے بعد آپ کو وہی باغ سرسبز اور پھول نظر آئیں گے، پھر آپ کہیں گے کیا خوشبو ہے. مگر یہ کھاد ڈالنی پڑتی ہے کہ شاید ابھی بری لگے، ابھی مشکل ہو اپنی ذات سے ان عملوں کو دور کرنا، تکلیف ہو، سننی پڑ جائے، داڑھی رکھیں شاید لوگ اعتراض کریں، حجاب پہنے شاید لوگ دکیہ نوسی کہنے لگ جائیں، مگر یہ کھاد ڈالنی پڑے گی. تو جب یہ گل اس دنیا کے اندر ثمر بن کر نکلے گا تو پتا چلے گا کہ میں نے دنیا میں کیا کیا تھا. عزیزان محترم، امام حسین نے وہ کام کیا، سوئی ہوئی انسانیت کو جگایا ہے. اور اگر آپ یہ دیکھیں نا، اگر امام حسین نے کچھ نہیں کیا ہوتا تو ہم آپس میں بیٹھے ہوتے اس طرح؟ آج اتنے 100 سال ہونے کے بعد پوری دنیا میں امام حسین علیہ السلام کا ذکر ہوتا ہے، نہ صرف یہاں، اب محرم، سفر اور اس کے علاوہ بھی. ہمارا اپنا بھی کوئی مر جاتا ہے تو ہم مجلس امام حسین کرتے ہیں، اس کی مجلس نہیں کرتے. کیوں؟ کیونکہ جانتے ہیں کہ اگر ہمارا مرنے والا امام حسین کے ساتھ محشور ہو گیا تو کامیاب ہے. اگر ویسے تو کتنے لوگ دنیا میں مر رہے ہیں. ہر آدمی کیوں چاہتا ہے؟ خوب جنت کے مختلف مقامات ہیں کہ جہاں پر پروردگار نے چیزیں رکھی ہیں، لیکن اصل رضا یہی ہے کہ انسان اس عالم کے اندر بھی اہل بیت کے ساتھ رہے. مگر دنیا جتنے بھی لوگ تھے شب عاشورہ بیٹھے ہوئے تھے, سب دیا, مقام دیا, امام کو نہیں چھوڑتے وہ. میں بار بار یہ بات کہتا ہوں, امام کو پہچاننا بہت ضروری ہے. ہمارا امام کہاں ہے؟ پھر ایک اور جمعہ گزر گیا کل, میں پریشان ہوا, میں کتنا پریشان ہوا کل. کون سا ایک قدم میں نے اٹھایا اپنے امام کے لیے کل؟ یہ پورے ہفتے کوئی کوشش کی؟ عزیزان محترم, یہاں پر آپ دیکھیں کہ اگر ہم کربلا یا امام حسین کی طرف متوجہ ہیں تو ہم ذمہ داری کی طرف متوجہ ہوں کہ ہماری ذمہ داری کیا بنتی ہے. خوب آپ اس لیے نہیں آئیں اور ثواب کمائیں اور چلے جائیں, خوب ثواب آپ ویسے لے لیں, سبحان اللہ بولتے رہیں, درخت میں آپ کے جنت میں آپ کے درخت لگتے رہیں گے. مگر جنت میں جائیں گے تو درخت کے نیچے بیٹھیں گے نا. جب جنت میں جائیں گے نہیں تو کہاں سے درختوں کا کیا کریں گے آپ؟ خوب جنت کس کی ہے؟ سید و شباب الاہل الجنہ ہے بھائی, وہ راضی ہوں گے تو آپ کو آنے دیں گے. مگر جب انسان کسی کے دروازے میں جاتا ہے, بہرحال یہاں پر ایک آپ کی سماعتوں کی نظر, ایک فضائل کی حدیث کہ جب انسان کسی گھر جاتا ہے تو کیا کرتا ہے؟ میزبان کو آواز دیتا ہے. آپ مہمان ہیں, آپ میزبان کو کیا کرتے ہیں؟ آواز دیتے ہیں, بلاتے ہیں. تو جنت کے دروازے پر وہ جو کنڈی لگی ہوئی ہے, جب وہ کھٹکھٹائی جائے گی تو یا علی کی آواز آئے گی. تو یہاں سے پتہ چلے گا کہ میزبان کون ہے جنت کا. تو یہ تبھی ہوگا کہ جب اس دنیا میں آپ ان سے بنا کے رکھیں گے. خود دنیا کا قانون ہے کہ جس سے آپ کی پی آر ہوتی ہے وہی آپ کو کہیں فائدہ دیتا ہے. دنیا میں آپ کوشش کرتے ہیں کسی سی او سے, کسی کمپنی سے, کسی مینیجر سے, کسی وزیر سے, کسی گورنمنٹ آفیسر سے, آپ کیا کرتے ہیں؟ تعلقات بنا کے رکھتے ہیں. کیوں رکھتے ہیں؟ کہ کام آئے گا کل کو, کہیں نہ کہیں کام آئے گا. ہمارے پاکستان میں تو جس کی تعلقات ہوں وہی سب کچھ ہوتا ہے, کیونکہ ہمارے ہاں تو کچھ بھی ہو سکتا ہے. لیکن اس دنیا میں تعلقات وہاں پہ ایسے نہیں ہوں گے کہ میں آپ کا رشتہ دار تھا, میں فلانا تھا. وہاں عمل کے ترازو پہ تولا جائے گا کہ کون کتنا بڑا شیعہ تھا. حدیث ہے, مولا کائنات شب کی تاریکی میں چل رہے ہیں, پیچھے سے آواز آئی, کہا کون؟ کہا مولا آپ کے شیعہ ہیں. جب امام گئے ان کے قریب, امام ان کو غور سے دیکھ رہے ہیں, کہا مولا کیا دیکھ رہے ہیں؟ کہا تم نے کہا ہے تم میرے شیعہ ہو, میں شیعہ کی نشانیاں تم میں ڈھونڈ رہا ہوں. خوب تو ہم اپنی دنیا کے اندر اپنے وہ اعمال کریں. عزیزان محترم, ہماری ان سے پی آر وہی ہے کہ جو انہوں نے کہا ہے اس پہ عمل کرو. اور عمل کو اتنا مشکل نہیں ہے کہ ہم اپنے اندر زندگی میں احساس ذمہ داری پیدا کریں. خوب مولانا صاحب کیا کریں, ہم اتنے مصروف ہیں, ہماری نوکریاں ہیں, ٹائم نہیں ملتا, ٹریفک اتنا زیادہ ہے, کئی گھنٹے تو ٹریفک میں لگ جاتے ہیں, یہ ہوتا ہے, وہ ہوتا ہے, فلانا ہے. خوب تو کیا کریں, وہ پیدا کیوں ہوتے بھائی؟ تو ہر جگہ مسائل ہیں. یہ تو کون سی دنیا میں کس جگہ مسائل نہیں ہے؟ ہر جگہ مسائل ہیں. لیکن اسی مسائل کے اندر سے تو گیپ نکالنا ہے آپ نے اور ہم نے, اسی جگہ سے گیپ نکالنا ہے, اسی حدود میں سے جو ہمارے لیے معین ہے اسی میں سے لامحدود ہونا ہے. حدیث ہے کہ جو شخص زیارت امام حسین کے لیے کربلا جاتا ہے, چاہے وہ جتنے دن رہتا ہے, وہ دن اس کی زندگی میں کاؤنٹ نہیں ہوتے. خوب مولانا صاحب یہ تو بات ہے, کیسی باتیں کر دی. ابھی فزکس کا بچہ بیٹھا ہوگا, وہ بولے گا مولانا صاحب یہ کیسے ہو سکتا ہے؟ فزکس فزکس تو کہتی ہے انسان جو ہے وہ ڈائمنشنز رکھتا ہے, یعنی مکان رکھتا ہے, باڈی رکھتا ہے, ماس رکھتا ہے, اس کو اسپیس چاہیے, یعنی اس کو جگہ چاہیے, اور جب جگہ چاہیے تو ٹائم کراس ہوتا ہے. ابھی ممبر یہاں رکھا ہوا ہے, 10 سال سے رکھا ہوا ہے, لیکن آپ یہ نہیں بولیں گے کہ ممبر پرانا نہیں ہوا, نہیں, آپ بولیں گے 10 سال پرانا ہو گیا ہے. ممبر ہلا نہیں ہے لیکن زمانہ گزر رہا ہے, ٹائم گزرتا ہے جب ماس اور اسپیس ہوتا ہے. تو یہ کیسے ہو سکتا ہے؟ میرا بدن مادی ہے, میں 5 دن رہا, 6 دن رہا, میری زندگی کاؤنٹ نہیں ہوئے. یہی تو معجزہ ہے حسین کا کہ وہ میرے جیسے مادی شخص کو لا مکان لا زمان کر دیتا ہے. عزیزان محترم, یعنی جو یہ کر سکتا ہے वो क्या नहीं कर सकता होगा। खूब इमाम रजा अलैहिस्सलाम इरशाद फरमाते, इमाम फरमाते हैं कि जो कर्बला में जिसने शत्तुल फरात पे इमाम की ज्यारत की, गोया उसने अर्श में खुदा की ज्यारत की। उरफा बयान नहीं कर पाते इस बात को कि खुदा की ज्यारत के मायने क्या है। डॉक्टर रफी जो बहुत बड़े आलिम हैं, वो इस हदीस की तावील में यही कहते हैं कि इंसान अगर चाहता है कि फरिश्ते उसे लम्स करें, उसका दिल फरिश्तों के लिए उतरने की जगह बन जाए, तो ज्यारत इमाम हुसैन का। आपके सामने कितने मलाइका जो हैं वो अभी तक आए थे और अभी तक घूम रहे हैं। खाक कर्बला की क्यों आप चूमते हैं, दरवाजे चूमते हैं, खाक चूमते हैं? क्योंकि वो जो 4,500 मलाइका आए थे वो अभी तक उसी खाक की हालत में हरम का तवाफ कर रहे हैं। इसीलिए आयतुल्लाह उज़्मा बेहज़द रज़वानुल्लाह के आपकी सलावत उनके दर्जात में इजाफा फरमाए। उनके बारे में कि वो छोटे से हुआ करते थे, जब 7-8 साल ऐसे, तो वो कहीं अपने गांव खुमैन के रहने वाले थे, तो कहीं गए तो वहां कहा था ये जो पत्थर हैं, संग्रेजे हैं, ये हाथ में उठाओ तो ये खनकते हैं, उस खनकते वक्त अगर जो दुआ मांगी जाए ना तो वो कबूल हो जाती है, ये उनकी किताब में लिखा हुआ। तो कहते हैं कि जब मैं छोटा सा था तो मैं गया, तो जब मैंने वो पत्थर उठाया तो पत्थर हिला, तो मैंने जो उस वक्त दुआ मांगी ज़ियारत इमाम हुसैन मांगी थी। और यही वजह है कि 14 साल की उम्र में कर्बला आ गए और कई साल तक कर्बला में रहे, फिर नजफ में पढ़ने गए। वहां पर इमाम हुसैन ने उनको 28 तोहफे अता किए। आयतुल्ला कोचानी अपनी किताब से आयत शर्क में लिखते हैं कि मेरी जब आयतुल्ला बेहज़द से मुलाकात हुई, मैंने पूछा तो कहा कि मुझे इमाम ने 28 तोहफे दिए। और फिर कई अरसे के बाद मेरी मुलाकात हुई, कई सालों का, मैंने कहा वो तोहफे आपके पास हैं? कहाँ, वो तोहफे अभी तक मेरे पास हैं। 2 तोहफों का उन्होंने सिर्फ जिक्र किया कि वो दुनिया में किसी की भी आवाज़ सुन सकते थे, कोई भी उन्हें मुखातिब करता कहीं से भी सुन सकते थे, और जिस तरह वो सामने से देखते थे उस तरह उन्हें हर तरफ से नजर आता था। खूब ये हमारे लिए ये मतलब बड़ी तखयलाती फिक्शन, मौलाना साहब फिक्शन मूवीज नहीं, हकीकत है अजीजा ने मात्र। इन्हें इमाम हुसैन को परवरदिगार ने सब कुछ दिया है, ये अब हमारे ऊपर है कि हम इमाम से क्या लेकर आए। एक शहीद, उसकी जिंदगी के हाल में लिखा जाता है कि जब वो अपनी माँ के पेट में था तो ज्यारत पे वालदा गई, सड़क और ट्रेवलिंग सही नहीं थी तो बीमार हो गई। जब वहां पहुंची तो तकलीफ बढ़ गई, हरम नहीं जा पाई, डॉक्टर को दिखाया, डॉक्टर ने बोला कि बच्चा जो है वो साकित हो चुका है, आपको ऑपरेट कराना पड़ेगा। उनका नहीं, मैं दवाई भी नहीं ली, कुछ नहीं लिया, गिरिया करने लग गई। गिरिया करते करते कहा कि मुझे पहले एक दफ़ा ज्यारत करा लो, कुछ भी हो जाए। वहां जाकर बोला कि मौला मैं तो अपने बच्चे की सलामती लेने आई थी, आपने मुझसे बच्चा ले लिया। ये कहकर वापस चली गई और सो गई। सोया ख्वाब में देखा उन्होंने कि हरम में इमाम हुसैन में है, एक खातून आई कंबल में कुछ लपेटा हुआ है। कहा ये लो, हमने तुम्हें बच्चा दिया, इसका नाम इब्राहिम रखना और चले जाओ। जब वो देखा उठी, उसी तरह उनके आंसू हैं, तो देखा कि कोई बीमारी के आसार नहीं है। डॉक्टर को लेके गए, डॉक्टर ने चेक किया, कहा कि किस तबीब के पास लेके गए थे? कहा एक ही तबीब है हुसैन। अजीजान मोहतरम, हम लोग मरीज हैं, आज शिफा मांगे इमाम हुसैन से। हमारे नफ्स मरीज हैं, हमारी रूहें मरीज हैं, हमारी फिक्रें मरीज हैं। मैं अपने आप से कह रहा हूं, यानी अगर इस मर्ज में ये हुसैन ना होता कुछ नहीं होता। हमारी दुनिया और आखिरत दोनों के लिए परवरदिगार ने इस हस्ती से हमें मुंसलिक किया हुआ है। ये मौजज़े हैं इमाम हुसैन के, और कितने लोगों के मौजज़े हैं, लोग जाते आते रहते हैं। इसीलिए ज़ियारत امام حسین کا بہت زیادہ ثواب ہے. کوشش کرے کہ آدمی اپنی زندگی میں, بہرحال توفیق ہے, کوشش کرے ایک دفعہ ضرور کرنے جائے. کیونکہ اس زیارت کے لیے یہی لکھا ہے کہ تم جتنے قدم چل کے جاؤ گے اتنے تمہارے گناہ, اتنی تمہاری چیزیں, اتنے لیے تمہارے حج لکھے جائیں گے, اتنے لیے تمہارے عمرے لکھے جائیں گے. وجہ یہ ہے کہ وہاں بندگی اپنے کمال پر ہے. یعنی سمجھنا یہ ہے کہ بھئی میں کیوں جا رہا ہوں. انسان آپ دیکھیں نا, ابھی آپ کہیں جاتے ہیں چھوٹی سی جگہ پہ, کیوں جا رہے ہیں, یہاں آئے کیوں آئے ہیں, وہ مجلس ہے, محفل ہے, سننے آئے ہیں, خوب ذمہ داری بنتی ہے, بچوں کو لے کر آئے ہیں, کچھ ان کو حاصل ہو جائے گا, وہ ایک مقصد ہے. میں کربلا کیوں جاؤں, صرف در و دیوار کو چومنے, وہ تو چومنا ہے آپ نے, لیکن اصل مقصد کیا ہے, کیا لینے جاؤں میں امام حسین سے. وہ جو کبا ہے, جو زری جس کے اوپر بنا ہوا ہے, اس کے نیچے دعا مستجاب ہے. میں نہیں کہہ رہا, چھٹے امام نے فرمایا ہے کہ امام خود مریض تھے, امام نے کسی کو بھیجا کہ اس کے نیچے جا کر دعا کر کراؤ, کیونکہ جو اس کبے کے نیچے جا کر امام حسین کی دعا کرے گا وہ دعا کبھی بھی رد نہیں ہوتی. محترم, لیکن دعا کریں کیا, دعا مانگنی بھی مانی چاہیے انسان کو کہ اتنی بڑی ہستی کے پاس, جس کے پاس اللہ نے سب پوری کائنات دی ہو, اسے مانگیں کیا. یعنی آپ بچے کو لے جائیں دکان پہ, اور بڑی سی دکان ہو, بولے بیٹا جو بھی جائے لے لو, تو بچہ کس طرح لیتا ہے, چھوٹی سی ڈگی اٹھا لے گا, لگا عجیب, میں اس کو کہہ رہا ہوں بڑی لے لو, سائیکل لے لو, یہ لے لو, ریبوٹ لے لو. نہیں, کیونکہ اس کی ظرفیت وہی ہے, اس کی سوچ وہی ہے. تو جتنی ظرفیت بڑھے گی اتنا تقاضا بہتر ہوگا. کائنات سب ہے, مانگو کیا مانگو, آخرت, دین, نصرت, امام کی نوکری, یہ مانگے. اب چاہے آپ کسی بھی پروفیشن میں ہو, چاہے آپ کا کوئی بھی پروفیشن ہو, اسے کوئی فرق نہیں پڑتا. آپ چاہے سائنس ہیں, ڈاکٹر ہیں, دکاندار ہیں, کچھ بھی ہیں, ہر شخص نے اپنے حساب سے آگے بڑھنا ہے. عزیزان محترم, آج یہی پیغام ہے کہ ہم اپنے لیے جو امام نے استغاثہ بلند کیا ہے, کوئی میری مدد کرنے والا امام نے کیوں کیا, جبکہ سب شہید ہو چکے تھے مگر امام نہیں جانتے تھے کربلا میں کوئی بھی ماجی نہیں ہے, کیوں بولا, ہے کوئی میری مدد کرنے والا. تو امام نے اس دن سے قیامت تک کے لیے استغاثہ کیا تھا, ہے کوئی مدد کرنے والا. تو آج امام کا فرزند غیبت میں ہے, ہے کوئی مدد کرنے والا, نہیں میں تو مصروف ہوں مولا, مولانا صاحب میں تو صبح آفس جاتا ہوں, شام کو آتا ہوں, بچے ہیں, یہ ہیں, وہ ہیں. اسی کو اگر آپ بہتر کر لیں, گھر کو, یہی گھر امام کو دے دیجیے گا. بات ہم سمجھتے شاید کوئی بہت بڑا کام کرنا ہے امام کے لیے, نہیں, جہاں آپ کام کرتے ہیں وہاں بچے انسان ہوں, وہاں بچے کلیگ ہوں, واجبات آپ کے بہتر ہوں. گھر کو اپنے تربیت اس طرح کریں کہ آپ دے سکیں. ہم سارا مسئلہ یہاں پر یہی ہے کہ خوب کیا کریں. بہت سارے لوگ مولانا صاحب سے مشورہ مانگتے ہیں مگر کرتے نہیں, کرنا وہی ہے جو وہ خود جانتے ہیں, کیونکہ خود سب ماشاءاللہ مستحد ہیں. آپ کی بعض لوگوں جو بیٹھے ہوئے ہیں بزرگ, آپ کی اور آپ کی اولاد کی جنریشن میں گیپ ہے, فاصلہ بہت زیادہ ہے. اس فاصلے کی وجہ سے ہم اس جنریشن کو سمجھ نہیں پاتے, ہم اپنی باتوں کو ان کے اوپر کوشش کرتے ہیں تھوپنے کی, جو ہم کہہ رہے ہیں یہ کرو, وہ کرو, یہ کرو. یہ دوسری علاقہ ہے. اب جیسے میں ہوں, اگر میں درمیان والی نسل میں سے ہوں, یعنی نہ میں 60-70 سال والا ہوں, نہ میں 30 والا ہوں, میں اور میری جو جنریشن, یعنی میری جو اولاد ہے, اس نے جو وہ ٹیکنالوجی دیکھ رہا ہے میں بھی دیکھ رہا ہوں, یعنی میں اور وہ دونوں ایک ہی ٹیکنالوجی کو دیکھ رہے ہیں. میرے لیے اسمارٹ فون, ٹیبلٹ, یہ ساری چیزیں میرے لیے کوئی عجوبہ نہیں ہے, لیکن جو میرے والد ہیں وہ اٹھا کے پھینک دیتے ہیں, ان کو فون لو وہ کہتے ہیں وہ چھوٹا سا سادہ سا فون لو بھائی, صرف فون ہمیں نہیں رکھنا. اب اگر میں ان کے ساتھ کسی معاملے میں ڈبیٹ کروں یا کسی میں, تو نہ وہ مجھے سمجھ پائیں گے نہ میں انہیں سمجھ پاؤں گا. ये एक बहुत बड़ा गैप है अजीजाने मोहतरम, यहाँ पे भी बहुत पाया जाता है कि जवानों को समझते नहीं है, वालदैन अपनी चक्कर में है, वो अपनी चक्कर में। आप जब आए थे 30 साल पहले कुछ और था, अब कुछ और है मामला। आप उसको डिसीजन मेकर बनने दें, आप उसको उसके साथ चले। जब तक आप बच्चे के साथ उसकी सदा में हम सदा नहीं मिलाएंगे, वो आपका नहीं होगा। अलल जाहिर तो वो अगर आपका यहाँ हूँ जी जू ना, मैं नहीं जाऊँगा, ये नहीं, वो बाद में जब उसको जब मौका मिलेगा वो कुछ भी कर लेगा। इसको आपने साथ लेके चलना है अजीजा ने मोहतरम, बच्चों के साथ बच्चा बनना पड़ता है। वरना अगर आप अपने बच्चे को ऊपर सख्ती करेंगे बेजा, ना कि सही बेजा सख्ती, तो ये बच्चा आपके हाथ से चला जाएगा। ये बच्चा फिर किसका हो जाएगा? ये बच्चा फिर टीवी का है, मीडिया का है, नई टेक्नोलॉजी का है, आपका बच्चा नहीं है ये। और यही तो ये कहता है कि आपको क्या पता। बाद बच्चे ही कहते हैं आपको क्या पता बाबा, आपको क्या पता ये क्या है वो क्या है। वो इसलिए कहता है कि हम उस तरह सिंक नहीं हो पाए। ठीक है हम टेक्नोलॉजी इस्तेमाल नहीं कर सकते जो है, लेकिन हम अपने बच्चे के साथ दोस्त तो बन सकते हैं। अगर आप दोस्त नहीं बनेंगे तो उसका कोई और दोस्त बनेगा। अगर आप इसको गुंजाइश नहीं देंगे कि ये कुछ बताए आपको और आप आते ही सख्ती शुरू कर देंगे, तो कल को आपको ये कोई बात नहीं बताएगा। अजीजा ने मोहतरम, अब बच्चा छीनना आसान हो गया है। अब अगवा ना और इस तरह की चीजें नहीं है, अब उसका जहन ले लिया गया है। अब ये बच्चा बैन 10 है, अब ये बच्चा स्पाइडरमैन है। आप देख लें बाहर लेने जाएं चीजें, कौन सी चीज पसंद करता है। ये उंगली वहीं उठाएगा जो करेक्टर इसके लिए बनाए गए हैं। ये हजरत कासिम नहीं बनना चाहेगा, ये हजरत अली अकबर नहीं बनना चाहेगा, क्योंकि हमने उसको इस तरह प्रेजेंट ही नहीं किया। हमने गैप दिया है, हम अपनी चल रहे हैं, वो अपनी चल रहा है। तो फिर किस तरह इस बच्चे को इमाम जमाना को देंगे? बच्चा सवाल करे कभी नहीं टोके उनसे, आपको जवाब नहीं आता कोई बात नहीं पूछ के बता दें, मगर हमें सब जवाब आते हैं क्या? नहीं आता, कोई मसला नहीं है। उसकी रुश्त को, उसके कमाल को रोके नहीं, बल्कि उसको मवाके दे। जब आप उससे डायलॉग्स करेंगे, हमारे बरसगीर पाक व हिंद में मसला सारा यही है कि हम अपने बच्चे से गुफ्तगू नहीं करते। मैं तो सुबह आता हूँ, मैं तो कमाता हूँ, फीसें पे करता हूँ, मैं ये करता हूँ, वो बस खत्म, काफ़ी है। माँ अपनी तरफ से जहमत करती है, बच्चा कौन पाल रहा है? टीवी, कार्टून, एनिमेशन, टैबलेट, ये पाल रहे हैं बच्चे हमारे। कोर्स वोर्स तो आपको पता ही नहीं है, कोर्स कोई जितने भी हैं दुनिया के सब गुलामी बनाते हैं। या भारत बढ़ भी जाए तो आदमी क्या करेगा? तो फिर आप किस तरह इस बच्चे से बात करेंगे? बात करें, गुफ्तगू पे जाएं इस बच्चे के साथ, इस बच्चे को पता हो। अब ये बच्चा अगर गेमों की बातें करता है तो आपको लाअकल 4 गेमों के नाम आने चाहिए, आपको पता होना चाहिए। क्या गूगल पे विकिपीडिया पे लिख के सर्च कर लें गेम किसने बनाया क्या है, 4 बातें जानने में क्या मुश्किल है? वरना वो आपको बनाता रहता है, वो GTA खेलना मैंने, कॉल ऑफ ड्यूटी खेलना, आपको पता ही नहीं सब ये क्या है। जब आपको पता होगा तो आप इससे बात करेंगे, समझाएंगे कि बेटा इसमें ये नुकसान आते हैं, इसमें ये हैं। 2 घंटे शाम को जो बैठकर वो कार्टून देखता है तो वो कौन से कार्टून देखता है? लेकिन नहीं, फिर अजीजा ने मोहतरम, फिर हम क्या लेके जा रहे हैं इन मजलिसों से? किस तरह इसको लेकर आएंगे? ये थोड़ी सी नस्ल में गैप आया, ये सुनने नहीं आएगी। ये बोलेगी नहीं मैं तो बस ऐसे सुन देख लिया बस मैंने। अजीजाने मोहतरम, बहरहाल ये लम्हा फिक्रिया है, इसको इसी तवस्सुल के साथ के हमें इमाम हुसैन अलैहिस्सलाम हमारी मदद फरमाए कि जिस तरह उन्होंने कर्बला में हीरे मोती पैदा किए उस सरजमीन में, हम अपने घरों में उनकी शुआओं को शामिल करें। वो जो हीरे मोती थे कि जो आज तक गौहर की तरह चमक रहे हैं, कोई अली असगर की सूरत में, कोई हजरत कासिम की, कोई ओनो मोहम्मद की, कोई अली अकबर की तरह। तारीख गुजर गई, दौर गुजर गए, अदवार गुजर गए, इन गौहरों के नूर को कोई रोक नहीं पाया। अब ये गौहरों को घर में लाए, रोशनी बनाए, बताएं, थोड़ी सी जहमत करें। अजीजाने मोहतरम, बैठे बैठे अब कुछ नहीं मिलने वाला, थोड़ा सा हिलना पड़ेगा। जिम्मेदारी का एहसास करें, पूछें, मशवरे करें। बीमार हो जाते हैं, डॉक्टर पे जाते हैं, ये गोली वो गोली, चार गोली फलानी गोली, ये वो अग्रण, लेकिन रूह मरीज है। अव्वल तो पता ही नहीं है कि रूह मरीज भी है कि नहीं है, फिर दूसरी बात है इसका डॉक्टर कौन है ये भी नहीं पता। जो थोड़ा बहुत होता है तो आमिलों के पास चले जाते हैं, वो यूं जायचा वायचा बना के दे देता है, भाई ये वो हो। हमारी पब्लिक भी इसी में खुश है, ऐड भी आ रहे होते हैं, अपनी मर्जी की शादी भी, अपनी मर्जी की नौकरी, अपनी मर्जी की ये। अगर दीन यही होता तो फिर रसूल खुदा को जहमत करने की क्या जरूरत थी? शेख कुलैनी ने क्यों इतनी जहमत की कि गांव गांव देहात जाकर उसूल काफी के लिए हदीसें जमा की? अगर यही दीन था, अजीजाने मोहतरम, ये दीन नहीं है। दीन यह है कि हम कम से कम जहमत करें। साइकेट्रिस्ट को आज दुनिया में लोग पैसे देते हैं, क्या देते हैं? सिर्फ बात सुनता है, घंटों फीस देते हैं, कोई हजार हजार डॉलर बंदा देता है, क्यों? थोड़ी देर बात, क्योंकि बात सुनने वाला कोई नहीं। मौलाना बेचारा तो बेचारा कुछ भी नहीं कहता, भाई सुना तो कम से कम सुन लेंगे, चुप करके सुनाओ तो सही। कोई तैयार ही नहीं, देखो अपनी हाल अहवाल, कोई मौसा परेशानी है जहन। आलम दीन रूहानी डॉक्टर है, जिसने सही मकतब है आले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जिसने पढ़ा हो वो असल रूहानी डॉक्टर वही है। और जाहिर है कैसे ना हो कि दर के जो भी गुलाम है वो शिफा दे देते हैं। खूब ये तो खुद दर्द है, खूब एक आलम दीन के शेख दस्तगैब, शेख दस्तगैब जो इस वाक्य को नकल करते हैं कि एक शख्स अपने कुछ दोस्तों के साथ ज्यारत पे गया, मरीज थे, हिल नहीं सकते थे, कुछ पाँव में लर्जा, हाथों में मुश्किलात थी, तो वो उसको हजरत हुर के रोजे पे छोड़ के चले गए और खुद चले गए। अब उसने देखा कि एक बद्दू औरत, गांव की औरत, अरब आई है। उसने क्या किया, उसने जो जालियां थी उसने नीचे वाली जाली से उंगली से पकड़ा और या कशफल करबयान वजल हुसैन, के ऐ वो के जिसने इमाम हुसैन के चेहरे से कर्ब को दूर किया, एक शिफ कर भी मुझे भी शिफा अता कर। कह रहा वो ये पढ़ती गई और अपनी उंगली को जाली पे बढ़ाती गई और सीधी खड़ी हो गई और शिफा लेके चली गई। कह रहा मैंने कहा कि भाई ये क्या है, मैंने बड़ी मुश्किल से, क्योंकि मैं सही तरह खड़ा तो हो नहीं सकता था, मैंने अपने आप को घसीट घसीट कर जरी तक पहुंचाया और फिर इस तरह एक एक करके पढ़ता रहा। जब मैं ऊपर तक पहुंचा तो मैंने देखा कि मेरे बदन में ताकत आ गई। ये तो ऐसे ही दे देते हैं अजीजाने मोहतरम। बात यह कि लेने वाले हम बन जाए, यानी जो लेने वाला बन जाएगा उसको सब आता है, वो कहीं पे भी हो तवस्सुल कर ले। जो अपने हदूद में हमें ला मकान ला जमा कर सकते हैं, उनके लिए मकान कोई कैद नहीं है, वो किसी भी जगह पर आपकी बात को सुन सकते हैं। इसलिए हदीस में आया कि मलाइका का एक गिरोह ज़ियारत पे आता है, कितने 70,000, और एक और गिरोह लाइन में खड़ा हुआ होता है कि जब ये जाएगा तो दूसरा आएगा। और कहते हैं कि जब से शुरू हुआ है अभी तक गिरोह की दोबारा बारी नहीं आई है, यानी इतने मुश्ताक हैं मलाइका इमाम हुसैन की ज़ियारत के। मैं कितना मुश्ताक हूं, और असल ज़ियारत वही है कि जब इंसान ज़ियारत पे जाए तो साहिब ज़ियारत, यानी जिसकी ज़ियारत करने जा रहा है, उससे मुलाकात करके आए। मैं अक्सर लोग वगैरह में भी तौफीक होती है, वहाँ जाते हैं तो लोग आके क्या बातें कर रहे हैं, मैं 6 दफ़ा ज़री को हाथ लगाया, मैंने ये कर लिया, मैंने वो कर लिया। जिजाने मोहतरम, ज़री को चूमना अच्छी बात है, लगाएं, लेकिन हदफ ये नहीं है। हदफ ये है कि मैं अपने दिल से इमाम की ज़ियारत करूँ। शायद मैं फासले पर खड़ा हुआ हूँ लेकिन मैं गुफ्तगू तो करूँ इमाम से। हम वहाँ जाके भी कहीं और होते हैं। जैसे अभी मजलिस में बहुत सारे लोगों के जहन कहीं और होंगे, वो नेचुरल है, क्योंकि जो सारा दिन की प्रैक्टिस है वो यहीं करता है आदमी, क्या करे। अभी सोच रहा होगा कितने बजे ख़त्म होंगे, मौलाना साहब बहुत नसीहतें करते हैं, पता नहीं 15 मिनट रह गए हैं, घड़ी देख रहे हैं, अभी ये कब उठेंगे, कब जाएंगे, वो वाह वाह भी करें, कोई कलाम वलाम भी सुनाएं, खूब नेचुरल है, खूब है, बहरहाल क्या करें। हमारी वाह वाह यही है कि वो राज़ी हों। आपकी वाह वाह हो सकता है कि थोड़ी देर के लिए वाह वाह हो, लेकिन हमारी वाह वाह ये है कि वो राज़ी हों। अगर वो राज़ी हो गए तो कायनात आपकी है, जो दिल चाहे ले लीजिए। और लेने वाले उनकी बारगाह में जब दिया भी जाता है तो कुछ नहीं लेते, कहते हैं हमें तो आप ही चाहिए बस। तो अजीजा ने मोहत रहा हूँ, खूब इश्क ऐसी ही है। इश्क ऐसा नहीं है कि भाई सब अता कर दो, सब दे दो, सब दे दो। रसूल खुदा को क्या कहा कि ये दे दो, अरब की हुकूमत दे दो, ये दे दो, क्या कहा हज़रत अबू तालिब अलैहिस्सलाम को? कहा कि मेरे दाएं हाथ पर सूरज, बाएं हाथ पर चांद भी रख दे, मगर मैं उस एक ही इबादत से नहीं हटने वाला। इश्क यही है कि इमाम हुसैन को भी कितने मौके दिए, ये कर लें, वो कर लें, फलां कर लें, सब दे दिया, बच्चा भी दे दिया, बूढ़ा भी दे दिया, भाई भी दे दिया, यानी कोई चीज ऐसी नहीं छोड़ी कि कोई ये बोले कि मेरा तो ये गम है नहीं। आपका जितना बड़ा भी दुनिया का गम हो, जब आप इमाम हुसैन के गम को देखते हैं तो सब भूल जाते हैं, चाहे बच्चे का हो, चाहे बूढ़े का हो, चाहे भाई का हो, चाहे बाप का, चाहे बहनों का हो, कुछ भी हो। मगर क्यों है? ताकि हम जागे, हम उस दीन की बका के लिए आगे बढ़े। अगर हम आगे नहीं बढ़ पाए जिजा ने मोहतरम, अगर हम उस तरह जिस तरह हमारा मौला हमसे चाहता है, तो फिर हम आप कुछ भी कर लें, थोड़ी देर के लिए खुश होकर चले जाएं, चले जाएं, लेकिन मौला खुश नहीं होंगे। तो इन अयाम में कोशिश करें, बहरहाल माह शाबान भी तक कुछ लोग बहुत आखिर में आते हैं कि चलो कुछ नहीं तो न्याज तो मिल ही जाएगी, चलो मौलाना की तो सुनते ही रहते हैं, न्याज मिल जाएगी। तो आखिर में आने वालों को मैं थोड़ी सी न्याज भी दे देता हूँ कि शाबान का महीना बहुत इंपॉर्टेंट महीना है, इसमें ज़्यादा ज़्यादा सलवात बर मोहम्मद व आल मोहम्मद पे भेजो। अल्लाह और उसके अलावा अस्तगफार, और उसके अलावा सलावात शाबानिया, और बाकी जो अयाम है, 15 शाबान भी आने वाली है, ये अयाम है। और इस महीने के अंदर कोई आधी खजूर का सदका भी दे दे तो जहन्नुम की आग उस पर हराम हो जाएगी। तो कम से कम इस महीने में कोशिश करें कि ज़्यादा सदका दें। और एक और हदीस में है कि जो सदका देता है उसका सदका बिल्कुल ऐसे ही है जैसे एक ऊँटनी का बच्चा आपने पाला हो और फिर वो एक बड़ा हो गया हो, और रोजे कयामत में ये आपका सदका ओहद के पहाड़ के बराबर आपको अता किया जाएगा। तो बहरहाल इस महीने के अंदर सदका सलावात और इस्तगफार, सदका सलावात और इस्तगफार, इसको रिपीट करते रहें ताकि रोज इनमें से कोई एक काम अंजाम दें। जी ना, मतलब बामल होना यही है। आपसे कोई नहीं कह रहा कि रातों को बैठे तस्बीह अल्लाह अकबर अल्लाह अकबर कहीं जा रहे हैं अल्लाह, नहीं कोई नहीं कह रहा। आप जो नॉर्मल हैं, हलाल आराम खाएं पिए, जिंदगी को नॉर्मल गुजारें। बहुत सारे लोग बाजों का मैं देखता हूँ बहुत ज़्यादा हमसे भी ज़्यादा मजहबी हो गए, तो हमें भी घबराहट हो जाती है कि भाई इतना मजहब। तो वो क्या होता है कि बाजात हम जिस माशरों के अंदर रहते हैं वहाँ पर हमारा बाजात सख्त सर होना भी अपने लिए भी मुश्किल का बाइस बन जाता है। खूब नॉर्मल रहें इंसान में, हलाल हराम वाजिबात की अदायगी करें और खुदा पर तवक्कुल करें, खुदा खुद आपके लिए रास्ते बनाएगा। तो सर बहुत ज़्यादा वो ना हो कि बहरहाल कि इतनी हो कि आपके लिए, देखिए दीन आसानी के लिए आया है, दीन इंसान की आसानी के लिए आया है, इंसान को मुश्किल में डालने के लिए नहीं आया। कि उस शख्स की तरह जो बेचारा नया नया मुसलमान हुआ था, मगरिब की नमाज पढ़ा दी, थोड़ी देर में बोला कहाँ जा रहे हो, ईशा होने वाली है, ईशा पढ़ाती, फिर थोड़ी देर बाद बोला वो तहज्जुद की नमाज के लिए उठा दिया, फिर जान लगा नहीं नहीं अभी तो फजर भी होने वाली है, उठा दिया, फिर बेचारा अभी सोया नहीं था, जोहर और असर और नवाफिल हो, अगले दिन फिर दरवाजा खटखटाया। शहीद मुतहरी ने भी अपनी दास्तान रास्तान में उसको कोट किया है, फिर खटखटाया तो कहता आइए, कहता नहीं भाई आप ही को ये दीन मुबारक हो। नया नया बेचारा मुसलमान हुआ, उसको सब पढ़ा दिया, वाह हल्का हाथ रखे, थोड़ा थोड़ा करके किसी को लेके आए कि इतना आप इतना डाल देंगे, बोलेगा कि बस मैं इनके सामने ही तो मजा, हमारे मसला ही हो गया है। अब हम एक दूसरे के सामने बहुत मजहबी हैं, बहुत मजहबी हैं हम लोग, क्यों? क्योंकि यार जरा से भी कुछ हो गए क्या बोलेंगे यार, क्या सोचेंगे, बाकी बाद में। अब मैं कुछ मेंबर से कह नहीं सकता वारा, तो क्यों ऐसा है? ये जबरदस्ती हमने अपने आप को रिलैक्स करें अजीजा ने मोहतरम, जिंदगी में हर चीज को वक्त दें। इसलिए हदीसों में आया कि अपने औकात को तकसीम करो, किस में? खूब इबादत में, किस में? हलाल रिस्क में, किस में? बच्चों के लिए, अपनी खलवत के लिए, और वो जो बच्चों और फैमिली के लिए है वो हलाल एंटरटेनमेंट है। खूब बच्चों के साथ बंदा कहीं जाए, गुफ्तगू करे, ये करे वो करे। अब हर दफा आप अगर बोले अपने बच्चों या बच्ची को कहीं और नहीं लेके जाना, तो इमाम बारगाह चलो, बोलेगा भाई को और भी जगह है, कहीं और भी ले जाएं, वहां तो हम सुनते ही रहते हैं, किसी और जगह कभी ले जाएं, खाने भी ले जाएं कि पार्क, ठीक है आप बोलेंगे यहाँ मुश्किलात हैं ये वो, खूब ऐसी मुश्किलात में केवल जिंदा रहना है, जन्नत नहीं है दुनिया। ये मत समझेंगे शायद कहीं तो शायद फिर आपको अगर चांद पे प्लॉट मिलना शुरू हो जाए तो शायद को मसाइल ले लूँ, जो हालात लग रहे हैं बहरहाल टेक्नोलॉजी के, थोड़े दिनों में चांद पे भी स्कीम आने वाली है। तो बहरहाल सलावत भेजे मोहम्मद वाले सल्लल्लाहु, वो इमाम जो मलाइका उस फरिश्ते को कि जो इतने अरसे से मुश्किल का शिकार था, उसको इमाम पैदा होते ही शिफा दे देते हैं। तो यहाँ पे ये तो समझ में आया कि इमाम सिर्फ दुनिया के लोगों को शिफा नहीं देते, इमाम अर्श की भी मखलूक को शिफा देते हैं। मगर लोग नहीं समझ पाए, बहरहाल लोग अभी तक नहीं समझ पाए हुसैन को, इमाम हुसैन ही तो है कि वो जगह के जहां पर इमाम हुसैन गए उससे पहले बिल्कुल जमीन खाक कभी भी शिफा नहीं थी, जैसे ही खाके शिफा करबला की बनी तो वो शिफा बन गई। अल्लाह अजीजा ने मोहतरम, ये लुत्फ है उस खाक में जो वाकन इंसान असली खाक अगर हो जो उस जगह के अंदर की हो के बाद तौफीक मिल जाती है, वो शिफा है, वो इंसान सफर में हो अपने साथ रखे। लेकिन बहरहाल जो आपको नॉर्मल भी खाक शिफा की तस्बीह, बहरहाल वो दो तरह की, एक तो वो खाक है कि जो हरम के अंदर से खोद के मिलती है, एक वो है कि जो हरम के अंदर खाक होती है जो खाक अट जाती है, एक तस्बीहां उससे बनती हैं। तो बहरहाल दोनों ही खाक शिफा और खाक करबला हैं, कोशिश करें सफर में जाएं अपने साथ रखा करें, तो ये आपकी सफर की जमानत के लिए ये खाक ही काफ़ी है। तो इमाम हुसैन अलैहिस्सलाम ने अपनी ज़िंदगी में, मेरे पास बहरहाल वक्त पता भी नहीं चला और गुफ्तगू इतनी ज़्यादा होती है और मैं आप लोगों का इतना वक्त ले लेता हूँ, मेरे हिसाब से सिर्फ 6-7 मिनट रह गए हैं, यह पता नहीं कौन सी घड़ी सही है ये भी समझ में नहीं आता। इसी चक्कर में लोग कहते हैं मौलाना साहब आपको तो घंटा दिया था आप 50 मिनट में उतर आए। तो सलावत भेजे मोहम्मद वाले मोहम्मद, अल्लाहुम्म सल्ले अला मोहम्मद वाले मोहम्मद वाले बराबर। अजीज़ मोहतरम, इमाम की ज़िंदगी के बहुत सारे बचपन के वाक़ियात हैं जो हमें अपने बच्चों को सुनाने चाहिए। इमाम हसन इमाम हुसैन अलैहिस्सलाम वो वाक़िया कि जो आपने सुना हुआ है, अल्लाहुम्म सल्ले अला मोहम्मद वाले मोहम्मद वो वाक़ आपने सुना हुआ होगा, मैं बच्चों के लिए अर्ज कर रहा हूँ कि अदब किस तरह सीखा जाता है, इन शहजादों से सीखें। इन्होंने देखा कि एक शख्स सही वजू नहीं कर रहा, उसकी उम्र ज़्यादा थी, तो अब इन्होंने कहा कि किस तरह इसको बताएं, तो इन्होंने ये नहीं कहा, इन्होंने दोनों ने कहा कि आप ये देखिए कि हम दोनों भाइयों में से वजू सही कौन करता है। वो ये अदब का तकाजा देखें, आप ये अदब सीखें कि हम अगर अपने किसी बड़े बुजुर्ग या किसी को कोई बात बताना चाहते हैं सिखाना चाहते हैं तो ये ना बोलें कि आपको क्या पता आपको क्या आता है आपको ना, अजीजा ने मोहतरम ना प्यार से तरीके से। आयतुल्ला सादत परवर ने कभी भी अपनी मजलिस मेंबर अपने दर्श में ये नहीं कहा कि तुम ये करो आपको ये करना चाहिए, हमेशा ये कहते थे कि हमें ये करना चाहिए हम इस पर अमल करें, यानी अपने आप को कहा। तो इसलिए हमें भी ये अदब का तकाजा सीखना चाहिए बहरहाल ये इमाम से। दूसरी चीज़ کہ خدا کی بارگاہ میں جب کوئی چیز قبولیت اس کی ہوتی ہے تو یہ بچے بھی ساتھ ساتھ ہیں, جبکہ یہ بچے ہیں, جبکہ اس گھرانے کے وہ بچے ہیں. کہ عالم دین کہتے ہیں کہ یہ وہ گھر تھا مدینہ کا کہ گو بہت چھوٹا سا گھر تھا کوچہ بنی ہاشم میں, مگر اس نے ان ہستیوں کی پرورش کی کہ جو کائنات پر محیط ہو گئی. یعنی خود مولا کائنات اس گھر میں, بی بی سیدہ اس گھر میں, امام حسن اس گھر میں, امام حسین اس گھر میں, حضرت زینب اس گھر میں.
خوشنودی محمد و آل محمد ذات بلندتر
سلام صلی اللہ علیہ وسلم. یہ کمال ہے, یہ چاہے بچپن میں ہیں تو کمال پر ہیں, چاہے وہ اپنے عروج پر ہیں تو کمال پر ہیں, یہ اپنی تنہائی میں ہیں تو بندہ خدا ہیں, یہ اجتماع میں ہیں تو بندہ خدا ہیں. یہ کہ انشاءاللہ شعر بھی آپ کی خدمت میں پیش کروں گا کہ یہ اگر پشت رسول پر بھی ہیں تو بندہ خدا ہیں, اگر سر نیزے پر بھی ہے تو بھی بندہ خدا ہے. یعنی ہر جگہ پر حمد کس کی ہے؟ صرف اس کی ہے, وہ ہی ہے اور کچھ نہیں ہے. اور یہی انہوں نے اپنی پوری زندگی میں بتانے کی کوشش کی ہے کہ دیکھو تم سب میری طرف متوجہ. آج کربلا کی طرف اگر ہم جا رہے ہیں اور لوگ جاتے بھی ہیں, اور خوش بحال کہ جو آج بین الحرمین میں ہوں گے اور کربلا کی زیارت کریں گے انشاءاللہ, اللہ تعالیٰ آپ کو آئندہ سال جو ہے وہ تین شعبان کربلا میں نصیب فرمائے, وہ یہی کہیں گے کہ تم سب میری طرف متوجہ ہو, تم سب میرے پاس آ رہے ہو, مگر کیوں آ رہے ہو؟ میں اس خدا کی طرف متوجہ ہوں کہ جو خالق ہے, اس لیے تم بھی اسی ہی کی طرف متوجہ ہو. اگر ہم امام کی طرف جاتے ہوئے پروردگار کی طرف نہیں جا رہے تو پھر سمجھ لیں کہ ہم صحیح نہیں جا رہے. اگر کوئی یہ بولے کہ میں مولا کا ماننے والا ہوں مگر میں نمازی نہیں ہوں, تو پھر مولا کا ماننے والا نہیں ہے. میں مولا کا ماننے والا ہوں مگر میں جو ہے وہ حلال حرام کی تمیز نہیں کرتا, وہ مولا کا ماننے والا نہیں ہے. مگر مولا نے کیا کہ میں اپنے رسول کی سنت پہ عمل کرنے کے لیے, میں کوئی نیا کام تو نہیں کر رہا تھا, وہ تو اپنے کہتے میں اپنے نانا کی سنت پر عمل کرنے کے لیے نکل رہا ہوں. تو اگر کوئی خمس نہ دے, زکوٰۃ نہ دے, کوئی ہماری بہن حجاب نہ کرے اور بولے کہ میں بی بی زینب کی ماننے والی ہوں, تو کتنا تضاد ہے. یعنی تو پھر ہم کس طرح ماننے والے ہیں؟ تو عزیزان محترم, اب بڑے بڑے اسکیلوں میں نہ دیکھیں آپ, آپ چھوٹی چھوٹی سی دوربینوں میں لگا کر اپنے آپ کو دیکھیں کہ میں کہاں سے ہوں, کس طرح ہوں. بھائی کوئی تو نشانی ہو کہ مولا میں آپ کا ماننے والا ہوں, کوئی ایک عمل, عبادت, خدمت, ادب, رضائے پروردگار, کوئی تو چیز ہو, تلاوت قرآن. یہ تو میں خود اپنے آپ سے شرمندہ ہوں, تلاوت قرآن کہاں ہے کہ جہاں آپ کے میرا مولا ایک دن کی شب کی مہلت کیوں مانگی ہے؟ قرآن کی تلاوت کی. کہاں ہے قرآن ہماری زندگی میں, میری زندگی نہیں ہے عزیزان محترم. جس طرح ہونا چاہیے نہیں ہے قرآن. وہ قرآن جو جاویدان معجزہ اور پتہ نہیں اس کے اندر کیا کیا خشک اور تر سب کچھ اس کے اندر ہے, مگر ایک بس میں ہی نہیں ہوں اس کے اندر. تو بہرحال ان ایام میں کوشش کریں عزیزان, ہدف یہی ہے ہمارے جشن میں, ہماری مجلس میں ہدف یہی ہے کہ جو یہ چاہتے تھے ہمیں اس کی طرف جانا ہے. ٹھیک ہے, آپ کو میری مجالس میں بہت زیادہ نعرے اور واہ واہ نظر نہیں آئیں گے, لیکن بہرحال کوئی مسئلہ نہیں, انشاءاللہ اگلی دفعہ کوئی اور آئے گا وہ آپ کو نعرے بھی لگوا دے گا. تو لیکن اس کے اندر بھی نعرے لگانا ہوتا ہے, یہ کوئی نہ کاٹ کے ٹکڑا نہ لگا دے کہ مولانا نعرے نہیں لگانے دیتے. آج کل یہ بڑا مسئلہ ہے ٹی وی میڈیا کا, نہیں بھائی نعرے لگائیں, نعرے لگاتے ہیں تو روح کے اندر یا خوب یا علی بولتے ہیں, چہروں پہ رونق آ جاتی ہے, خون میں روانی آ جاتی ہے, چہرہ نورانی ہو جاتا ہے, مومن کی نشانی ہے. بہرحال یہ لطف ہے, مگر یہ کہ بہرحال بعض لوگ کہتے ہیں مولانا صاحب آپ سوکھی سوکھی سناتے رہتے ہیں, ہم لوگوں کو ٹینشن میں ڈال دیتے ہیں, ہم تو مسکرانے کے لیے آئے تھے. تو بہرحال آپ کے مسکرانے کے لیے چند اشعار اس دن بھی پڑھے, تو میں نے کہا آج بھی آپ کی خدمت میں کچھ عرض کر لوں. بہرحال शोरा कराम भी हमारे पास कलाम पढ़ने वाले भी मौजूद हैं, तो उठ के चले मत जाइएगा मेरे बाद, उनको भी सुन के जाइएगा। तो हमारे दोस्त मौलाना मोहसिन जाफरी जिनका तखल्लुस साहिब है, तो उन्हीं का कलाम है, मैं आपकी समातों की नज़र करता हूँ, सलावात भेजे मोहम्मद वाले मोहम्मद। खूब वो कहते हैं कि शऊर दर के हकीकत रजा हुसैन की है, शऊर दर्क हकीकत रजा हुसैन की है, कमाल कश हकीकत अता हुसैन की है, जहां पे तायराए सिदरा के पर भी जल जाएं, जहां पे तायराए सिदरा के पर भी जल जाएं, फजीलतों की वो हद इब्तिदा हुसैन की है। जबीने नूर से ताबिश का जब सबब पूछा, जबीने नूर से जब ताबिश का सबब पूछा, तो नूर ने खुद ये पुकारा जिया हुसैन की है। वफा सरिश्त हूं मैं हूं रहीने खूने हुसैन, लहू की जा भी रगों में अजा हुसैन की है। खुदा शुक्र के फितरत पे अपनी कायम हूँ, खुदा का शुक्र के फितरत पे अपनी कायम हूँ, कि असल फितरात इंसान विला हुसैन की है। पुकारती है हवाए फजाए करबो बला, गौर सुनिएगा, पुकारती है हवाए फजाए करबो बला, खुदाई या तो खुदा की है या हुसैन की है। बकाए दीन मोहम्मद की बन गई जामिन, ना कि करबला जिंदा हो, इस्लाम जिंदा होता है करबला के बाद, तो कहते हैं कि बकाए दीन मोहम्मद की बन गई जामिन, मगर ये अर्ज वफा करबला हुसैन की है। जमीरे नौए बशर को झंझोड़ने के लिए अजां की शक्ल में जारी सदा हुसैन की है। न ताजे खुसरो न शौकत अजीज व कैसर की, न ताजे खुसरो न शौकत अजीज व कैसर की, गुरूर व नाज़े जबीन खाके पा हुसैन की है। बहिश्त हो गई तामीर तो किबाला में, बहिश्त हो गई तामीर जन्नत जब बन गई, बहिश्त हो गई तामीर तो किबाला में, अजीब शान से रब ने लिखा ये हुसैन की है। मुश्किल शायरी तो नहीं है जो बात भारत शेर, तो हमें भी समझ में नहीं आते, लेकिन बहरहाल समझने वाली है कि जमाने वालों मुझे कैस से नस्बत ना दो, जमाने वालों मुझे कैस से नस्बत ना दो, हर एक सांस मेरी मुब्तला हुसैन की है। हयात है मेरी मंसूमे नामे हैदर से, हम कहते ना हमारी जिंदगी, वो इंग्लिश में भी लिव लाइक अली और डाई लाइक हुसैन है, उस पे शेर है के हयात है मेरी मंसूब नामे हैदर से, तो मौत का मेरी क्या पूछना हुसैन की है। निशाने सब्र नबी शेरे फातिमा का असर, निशाने सब्र नबी शेरे फातिमा का असर, अली के अजम का जौहर उगा हुसैन की है। और कहते हैं कि तलाश हक है तो एक बार अपने दिल से पूछ, तलाश हक है तो एक बार अपने दिल से पूछ, निगाह शौके तलब गार क्या हुसैन की है। और आखिरी जनशेर के उरूसे फिकर अगर आशना नहीं, रियाज खुल्द के फूलों से पाएगी जीनत, रियाज खुल्द यानी जन्नत के फूलों से पाएगी जीनत, यानी उसको तजीन किया जाएगा, रियाज खुल्द के फूलों से पाएगी जीनत, عروس فکر اگر آشنا حسین کی ہے، خدا کے دین نے باطل کے مات دینے کو، خدا کے دین نے باطل کے مات، یعنی کہ خدا کا دین نے اگر حق ہے تو حق نے جب باطل کو ختم کیا ہے تو کیا کیا ہے کہ خدا کے دین نے باطل کے مات دینے کو ذرا کے طور پر اوڑی ابا حسین کی ہے۔ اب وہ شعر کے بہرحال تاریخی واقعہ کہ رسول خدا جو ہیں وہ کے سجدے میں ہیں اور امام حسین ان کے اوپر ہیں، کہ وہ پشت احمد مختار ہو یا نوک ثنا، وہ پشت احمد مختار ہو یا نوک ثنا، پسند خاطر حق پر ہر ادا حسین کی ہے۔ یعنی اس پر بھی خدا راضی ہے، اس پر بھی خدا راضی ہے، اور ثبوت دے دیا حق کی ندا حسین کی۔ اور آخری شعر کے لباس تعصبات کے پردے ہٹیں تو کھل جائے، تعصبات کے پردے ہٹیں تو کھل جائے، لباس روح مسلمان رضا حسین کی ہے۔ اور آخری شعر مقطع کے، نہال فکر کو اندیشہ خزاں ہے ہی نہیں، نہال فکر کو یعنی جو انسان کی سوچ ہے، نہال ظاہر بچے کو کہتے ہیں، نہال وہ پودا بھی ہے، کہ نہال فکر کو یعنی میری سوچ کو کبھی خزاں خزاں ہو ہی نہیں سکتی، کبھی یہ پرانی ہو ہی نہیں سکتی۔ اسی طرز میں رکھتے ہوئے اب شعر سنیے گا، کہ نہال فکر کو اندیشہ خزاں ہی نہیں، کہ شاعری میری صاحب دعا حسین کی ہے۔ بہر صلوات بھیجے محمد و آل محمد، اللہ شاعری کرنی چاہیے، بہرحال جو لوگ کرتے ہیں خدا ان کی توفیق کے ہاتھ میں، کیونکہ اہل بیت خود شاعر اور مداح کی بہت کیا کرتے تھے اور ان کو بلا کر ان سے کہتے تھے کہ شاعری کریں، تو ان شاء اللہ آپ کے درمیان میں تو ٹوٹے پھوٹے لفظ اور تلفظ ٹوٹا پھوٹا ادا کر دیتا ہوں، ان شاء اللہ آپ کی خدمت میں کلام پیش کے بس ایک مختصر سی دعا کہ پروردگار امام زمانہ کے ظہور میں تاجیل عطا فرما، ہمیں ان کے ناصروں ان کے مددگاروں میں شمار فرما، ہمارے ہر عمل کو ہمارے امام کی طرف بڑھنے کی توفیق عطا فرما، پروردگار جہاں بھی مسلمان ہیں ان کی جان مال عزت آبرو کی حفاظت فرما۔ بہت سے لوگ بیمار ہیں، کینسر کے مریض ہیں، التجا کی ہے، انہوں نے درخواست کی ہے کہ ان سب بیماروں کو اور جتنے بھی ہیں کہ جن کے لیے کوئی دعا کرنے والا نہیں، پروردگار امام سجاد علیہ السلام کے میں شفائے کاملہ اور عاجلہ عطا فرما، اور جو لوگ بھی پریشان ہیں صاحب نے محفل ہیں ان کی پروردگار جائز خواہشات کو امام حسین کے صدقے میں قبول فرما۔ اللہ مرزقنا زیارت الحسین فی الدنیا و شفاعتہ فی الآخرہ، صلوات بھیجے محمد و آل محمد۔ اللہ